الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فقال رسول الله صلى الله عليه وآله وسلم ازهد في الدنيا يحبك الله وازهد فيما عند الناس يحبك الناس أو كما قال صلى الله عليه وآله وسلم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. الله کی رسول صلى الله عليه وآله وسلم سے ایک صحابی رضی اللہ تعالی عنہ نے سوال کیا، دلنی علی عمل اذا عملته احبنی اللہ و احبنی الناس، آپ مجھے کوئی ایسا عمل بتلائیے کہ اگر میں وہ عمل کروں تو اللہ بھی مجھ سے محبت کرے اور لوگ بھی مجھ سے محبت کریں. اللہ بھی مجھے محبوب بنا لیں، لوگ بھی مجھے محبوب بنا لیں، اللہ کا بھی محبوب بن جاؤں، لوگوں کا بھی محبوب بن جاؤں. اگر کسی کو یہ دولت نصیب ہو جائے کہ وہ خالق کا بھی محبوب ہے اور مخلوق کا بھی محبوب، اسے پھر اور کیا چاہیے؟ دنیا بھی اس کی، آخرت بھی اس کی. لوگوں کا محبوب ہو جائے گا تو ہر شخص خدمت میں ہوگا، ہر شخص اس کی چاہت کے مطابق چلے گا، ہر شخص اس کی چاہت کو پورا کرنے کی کوشش کرے گا. اور اللہ جل جلالہ عام نوالہ کا محبوب بن جائے تو دنیا بھی اس کی، آخرت بھی اس کی. تو اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے بہت آسان عمل بتلایا، بہت ایزی. ازہد فی الدنیا، دنیا میں زہد اختیار کرو، یعنی دنیا سے بے رغبتی اختیار کرو. دنیا سے انکلینیشن ختم ہو جائے اور آخرت کے ساتھ انکلینیشن ہو جائے. دنیا کی طرف انکلینیشن رہے، دنیا کی طرف رغبت رہے، مگر کتنی؟ جتنی ضرورت. ایک گاڑی کی ضرورت ہے تو اتنا انکلینیشن رہے، ایک گھر کی ضرورت ہے اتنا انکلینیشن رہے. اور وہ انکلینیشن بھی ضرورت سمجھ کر، وہ رغبت بھی ضرورت سمجھ کر. کھانے پینے کی رغبت، بھوک لگتی ہے، پیاس لگتی ہے، کپڑے پہننے کی رغبت، سردی سے بچنے کے لیے، گرمی سے بچنے کے لیے. تو زہد کسے کہتے ہیں؟ زہد، زہد یہ ہے کہ دل میں رغبت آخرت کی ہو جائے اور دنیا کی رغبت ختم ہو جائے، یہ ہے زہد. زہد کا معنی یہ نہیں ہے کہ کنگال ہو جائے اور فقیر ہو جائے اور مسکین ہو جائے، اسے زاہد نہیں کہتے. اللہ تعالی شانہ نے حضرت سلیمان علیہ الصلوۃ والسلام کو بہت وسیع حکومت عطا فرمائی تھی، مگر آپ اپنے زمانے میں ازہد الناس تھے، سب سے بڑے زاہد. آپ سے بڑھ کر کوئی زاہد نہیں تھا، اس لیے کہ ہر دور میں نبی جتنا زاہد ہوتا ہے اتنا کوئی زاہد نہیں ہوتا. تو اتنی بڑی سلطنت، پھر بھی آپ زاہد تھے، بلکہ سب سے بڑے زاہد. حضرت عبد الرحمن ابن عوف رضی اللہ تعالی عنہ کو اللہ تعالی شانہ نے بہت دولت عطا فرمائی تھی، پھر بھی آپ زاہد تھے. اور اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کے دنیا سے تشریف لے جانے کے بعد جب فتوحات کا دور آیا تو مال غنیمت تقسیم ہوتا تھا اور ایک ایک کر کے سارے صحابہ بہت مالدار ہو گئے، لیکن پھر بھی وہ زاہد تھے، پھر بھی وہ زاہد تھے. زاہد کا معنی دنیا سے بے رغبتی اور آخرت کی رغبت. جو زاہد نہیں ہے وہ دنیا دار ہے. دنیا دار کا معنی دنیا کی ایسی رغبت ہے اسے کہ وہ دنیا کے لیے آخرت کو قربان کر لیتا ہے. نماز کا وقت آ گیا مگر سونے کا تقاضا ہے، یہ سونا دنیا ہے، تو مزے لے لے کر سو رہا ہے اور نماز کے لیے نہیں جاتا، یہ دنیا دار ہے، یہ زاہد نہیں ہے. دیکھو یہ دنیا کو چھوڑ نہیں سکا، سونا بھی تو دنیا ہے. دکاندار ہے، فیکٹری کا مالک ہے، جمعہ کی نماز کے لیے نہیں جاتا. دیکھو آخرت کو، آخرت کے لیے دنیا کو نہیں چھوڑ سکتا کہ میں اگر دکان بند کر کے چلا جاؤں گا تو انکم کم ہو جائے گا. تو زاہد جو ہے، زاہد وہ دیندار کو کہتے ہیں. اور دیندار کا کیا معنی؟ نماز پڑھے، روزہ رکھے، نہیں. دیندار کا معنی یہ کہ جب بھی مقابلہ ہو جائے، کرنچ آ جائے، کرنچ آ جائے، تو اس وقت وہ دنیا کو چھوڑ دیتا ہے اور آخرت کی فکر کرتا ہے. فیکٹری چلا رہا ہے اور دو نمبر کا چوری کیا ہوا مال اسے مل رہا ہے، دکان چلا رہا ہے، دو نمبر کا چوری کیا ہوا مال مل رہا ہے بہت سستے میں اور بہت پروفٹ مل سکتی ہے، مگر وہ سمجھ جاتا ہے کہ گڑبڑ ہے، اس لیے کہ یہ مال اتنے میں نہیں مل سکتا. اب آخرت کی خاطر وہ اس دنیا کو قربان کرتا ہے. دیکھو فیکٹری کا مالک ہے، پھر بھی یہ زاہد ہے. دیندار دنیا دار. دیندار کا مطلب یہ نہیں کہ نماز پڑھے، روزے رکھے، دین کی دو چار چیزوں پر عمل کرنا شروع کر دے، ظاہر میں لگے کہ بہت دیندار ہے، وہ دیندار نہیں. دیندار کا معنی یہ ہے کہ جو آخرت کو پرائیورٹی دے دنیا پر. اور دنیا دار کس کو کہتے ہیں؟ جو دنیا کو آخرت پر پرائیورٹی دیتا ہے. تو جو دنیا کو آخرت پر پرائیورٹی دیتا ہے وہ دنیا دار ہے، اور جو آخرت کو دنیا پر پرائیورٹی دیتا ہے وہ دیندار ہے، اور اسی کو زاہد کہتے ہیں. اللہ جل جلالہ عام منوالہ ارشاد فرماتے ہیں بل تو سیرون الحیات الدنیا. عجیب و غریب ہو تم لوگ کہ تم ترجیح دیتے ہو، پریفرنس دیتے ہو، پرائیورٹی دیتے ہو دنیاوی زندگی کو، حالانکہ پریفرنس کس کو دینا چاہیے؟ آخرت کو. کیوں؟ والآخرت خیر وابقا، اس لیے کہ آخرت بہت بہتر ہے، اور آخرت بہت دیر تک رہنے والی ہے، یعنی ہمیشہ کے لیے رہنے والی ہے. تو آخرت کوالٹی کے اعتبار سے بھی بہت اچھی، اور کوانٹیٹی کے اعتبار سے بھی بہت لمبی. اب یہ بات سمجھ میں آ گئی تو مزید ایک قدم آگے بڑھا کر اور ایک بات سمجھیے کہ ایک شخص جو ہے وہ کنگال ہے، کنگال فقیر ہے، مسکین ہے، رہنے کے لیے جھونپڑا بھی نہیں، اور روڈ پہ پڑا رہتا ہے، اور روزانہ نکلتا ہے اور مانگتا ہے کہ اللہ کے لیے کچھ دے دو، 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 اور اتنا اسے مل جاتا ہے کہ اپنا پیٹ بھر لے، اتنا مل جاتا ہے کہ کچھ کپڑے وپڑے پہن لے. لیکن دل میں دنیا کی ہوس، دنیا کی اتنی ہوس، دنیا اور دنیا کی لذتوں کی، کہ اگر جھوٹ بول کر کوئی چیز مل جاتی ہے تو جھوٹ بھی بولتا ہے، دھوکہ دے کر کوئی چیز مل جاتی ہے تو دھوکہ بھی دیتا ہے، چوری کر کے کوئی چیز مل جاتی ہے تو چوری بھی کرتا ہے، کسی بہت بڑے محل کو دیکھتا ہے تو کہ کاش کہ میرا ہوتا، کسی کی بہت عمدہ گاڑی دیکھتا ہے کاش کہ میری ہوتی، اس کے لیے کچھ بھی کرنا پڑے میں کر لیتا. تو اس کے پاس ایک حبا بھی نہیں ہے، مگر یہ دنیا دار ہے، یہ زاہد نہیں. اور ایک دوسرا شخص ہے کہ پورا لیسٹر اس کے قبضے میں ہے، لیسٹر کو چھوڑو نا، وہ ہفت اقلیم کا مالک ہے، جتنے کانٹیننٹ سے ان سب کا وہ بادشاہ اور سردار ہے، سب کچھ اس کے قبضے میں ہے، دنیا کا سارا سونا اس کے پاس، دنیا کا سارا چاندی اس کے پاس، دنیا کے سارے خزانے اس کے پاس، لیکن دل ان میں سے کسی چیز میں اٹکا نہیں رہتا، دل اس کا اوپر ہے. آخرت یہ زاہد ہے، یہ زاہد ہے. تو جس کے دل میں آخرت بسی ہوئی ہو دنیا نہیں، وہ زاہد ہے، چاہے اس کے پاس مال و متاع ہو کہ نہ ہو. اور جس کے دل میں دنیا بسی ہوئی ہے آخرت نہیں، یہ دنیا دار ہے، چاہے اس کے پاس کچھ ہو یا نہ ہو. اسی لیے ہمارے اسلاف میں سے غالباً عبداللہ ابن مبارک رحمہ اللہ تعالی یا کسی کو کہا کہ یا زاہد، حسن بصری رحمت اللہ علیہ، عبداللہ ابن مبارک رحمہ اللہ تعالی کسی سے کہا کہ یا زاہد، اس لیے کہ وہ اللہ والے تھے، اور حقیقت میں وہ زاہد تھے، اللہ والے تھے، دل میں دنیا بسی ہوئی نہیں تھی. بھائی عبداللہ ابن مبارک کا نام، حسن بصری کا نام، ان دونوں میں سے کوئی ہے یا اسی درجے کا کوئی آدمی؟ تو نام سنتے ہی ہمیں پتا چل جاتا ہے کہ یہ رجال الدنیا میں سے نہیں ہے، رجال الاخرت میں سے ہے. تو حقیقی معنی میں وہ زاہد تھے، حقیقی معنی میں زاہد، دنیا سے کوئی رغبت نہیں، آخرت سے ان کو رغبت تھی. وہ آخرت کے لیے دنیا کا ہر نقصان کر سکتے تھے، اور دنیا کے لیے آخرت کا ادنا نقصان نہیں کر سکتے تھے. اور ظاہر میں بھی کوئی خاص مال و متا نہیں تھا،
تو حقیقت میں تو وہ زاہد تھے مگر دنیا کو سمجھانے کے لیے ان کو جب کہا گیا کہ اے زاہد تو انہوں نے کہا کہ مجھے آپ زاہد کہتے ہیں، میں زاہد کہاں ہوں، میرے پاس کچھ ہے ہی نہیں تو میں زاہد کہاں ہوں، میرے پاس تو کچھ ہے ہی نہیں. کہا کہ زاہد تو عمر ابن عبدالعزیز ہیں، زاہد تو عمر ابن عبدالعزیز ہیں کہ دنیا چاروں طرف سے ان کے پاس آتی ہے مگر پھر بھی وہ دنیا کو ہاتھ نہیں لگاتے، چاروں طرف سے دنیا آتی ہے مگر ہاتھ نہیں لگاتے. مروان کی خلافت کا زمانہ آیا، مروان چلا گیا تو عبد الملک ابن مروان آیا، عبد الملک ابن مروان چلا گیا تو سلیمان ابن عبد الملک، اور سلیمان ابن عبد الملک چلا گیا تو عمر ابن عبد العزیز. مروان کے دو بیٹے تھے، عبد الملک اور عبد العزیز. تو یہ سلیمان جو ہے عبد الملک کا بیٹا اور حضرت عمر عبد العزیز کے بیٹے، یہ دونوں کزن ہوتے ہیں. اور حضرت عمر ابن عبد العزیز کا نکاح سلیمان کی بہن کے ساتھ ہوا تھا، عبد الملک ابن مروان کی بیٹی کے ساتھ، فاطمہ. تو خلیفہ ہو گئے. اب ذمہ داری کندھوں پہ آ گئی اور 40 سال کی عمر پائی ہے. انتقال ہوا تو 40 سال کی عمر تھی تقریباً. اس کا مطلب یہ کہ 40 سال کی عمر تک میں زہد کا مقام کتنا اونچا ہوگا. تو یہ عبد الملک ابن مروان کے زمانے میں غالباً مدینہ منورہ کے گورنر تھے، مدینہ منورہ کے گورنر تھے یہ تو طے ہے، مگر عبد الملک ابن مروان کے زمانے میں یا سلیمان کے زمانے میں؟ اور خلیفہ بنے اس میں، اور اس میں تھوڑا فاصلہ تھا، 10 سال کا، 12 سال کا، جو بھی ہو. تو یہ جب خلیفہ بنے تو انہوں نے اپنے خادم سے کہا کہ بازار میں جا کر کے میرے لیے کپڑا لے آؤ، اس لیے کہ یہ کپڑا میرا جو ہے بوسیدہ ہو گیا ہے. اب تو کپڑا خرید کر لایا. کہا کتنے میں آیا؟ خلیفہ ہو گئے ہیں، کتنے میں آیا؟ تو کہا اتنے میں، یعنی بہت معمولی قیمت کے کپڑے، اچھے اور سب سے سستے جو مل سکے تھے وہ لے آیا. وہ خادم جانتا تھا مزاج، اور خلیفہ یہ وقت ہے اور سلطنت بہت وسیع. تو انہوں نے کہا کہ اس سے سستا تم کو نہیں ملا. تو خادم مسکرایا تو پوچھا کہ کیوں مسکرا رہے ہو آپ؟ تو کہا کہ مجھے تمہارا جوانی کا زمانہ یاد آ گیا جب تم مدینہ منورہ کے گورنر تھے. اس وقت بھی میں تمہارے مزاج سے واقف تھا، تو تم نے مجھے باہر کپڑا خریدنے کے لیے بھیجا، تو میں گھوم گھوم کر پورے مدینہ منورہ میں سب سے قیمتی کپڑا تھا وہ لے کر گیا آیا، اور میں نے آپ کی خدمت میں پیش کیا. تو آپ نے پوچھا کتنے میں لائے؟ میں نے کہا اتنے میں. تو تم نے اس وقت یہ کہا تھا کہ اس سے مہنگا نہیں ملا. اس وقت آپ گورنر تھے اور آپ اس وقت کہہ رہے تھے کہ اس سے مہنگا نہیں ملا، اور اس وقت آپ بادشاہ ہیں، امیر المومنین ہیں، اور دار الخلافت میں، کیپیٹل میں، دکانوں میں گھوم گھوم کر سب سے سستا کپڑا جو مجھے ملا وہ میں لے کر کے آئے، اور آپ کہتے کہ اس سے سستا نہیں ملا. فاطمہ کہتی ہے، فاطمہ ان کی بیگم، کہ آخرت کی اتنی فکر تھی، اللہ اکبر، آخرت کی اتنی فکر تھی کہ خلافت کی ذمہ داری ان کے کندھوں پہ آئی، اس دن سے مرنے تک میرے بستر پہ نہیں آئے. اور کہا راتوں کو مصلے پہ کھڑے ہو جاتے تھے اور نمازیں پڑھتے تھے، اور تھک جاتے تھے تو کوہنیاں زمین پر رکھ دیتے تھے اور تھوڑی جو ہے اسے کوہنیوں میں رکھ دیتے تھے، اور رو رو کے اللہ سے مانگتے تھے، دعائیں کرتے تھے اور توبہ استغفار کرتے تھے. اور آخرت کی فکر ہے اتنی زیادہ کہ ان سے پہلے کے جتنے خلفائے بنو امیہ نے دوسروں کی زمینیں ظلم کر کر کے ہڑپ کی تھی وہ انہوں نے دینی شروع کر دی. حسن بصری رحمت اللہ علیہ فرماتے ہیں کہ پوری دنیا کا عدل و انصاف ایک طرف رکھ دیا جائے اور عمر ابن عبد العزیز کا عدل و انصاف اور جسٹس دوسری طرف رکھ دیا جائے تو پوری دنیا کا عدل و انصاف عمر ابن عبد العزیز کے انصاف کا مقابلہ نہیں کر سکتا. اور ایسا عدل و انصاف تھا اور اس کا اثر اس قدر تھا ماحول پر کہ جانوروں تک میں بھی انصاف آ گیا تھا. چنانچہ ان کی خلافت جب تک رہی اس وقت تک پوری مملکت میں ایک واقعہ ایسا پیش نہیں آیا کہ جنت کے جنگل کے بھیڑیے نے کسی ولف نے کسی کی بکری پر حملہ کیا ہو. تو آخرت کے ساتھ کیسا لگاؤ تھا ان کا. ان کی باندی ان کے پاس آئی خادمہ اور اس نے کہا کہ میں نے ایک خواب دیکھا آج. کہا کیا خواب دیکھا؟ تو کہا میں نے خواب دیکھا کہ مروان کو لایا گیا, قیامت کا دن ہے اور مروان کو بلایا گیا اور اللہ نے کہا کہ چلو پل صراط پر. کہا کہ چند قدم ہی چلا تھا کہ وہ اندر جہنم میں گر گیا, پل صراط ٹوٹا اور جہنم میں گر گیا. حضرت عمر ابن عبد العزیز رحمت اللہ علیہ بہت ہی فکر کے ساتھ اس باندھی کی طرف دیکھ رہے ہیں اور آپ پر ایک فکر طاری ہوئی, خوف طاری ہوا. کہا پھر کیا ہوا؟ تو کہا کہ پھر عبد الملک ابن مروان کو لایا گیا اور اسے کہا کہ چلو تم آگے. تو کہا کہ وہ چلا تو پل صراط ٹوٹا اور وہ بھی گر گیا اندر. کہا پھر کیا ہوا؟ اب آنکھوں سے آنسو بہ رہے ہیں, گھبراہٹ طاری ہے آپ پر. سلیمان ابن عبد الملک کو لایا گیا. کہا پھر کیا ہوا؟ کہا اسے بھی کہا گیا کہ چلو آگے. اس نے چلنا شروع کیا, وہ بھی کچھ چلا کہ جہنم میں گر گیا. تو کہا پھر کیا ہوا؟ اب بہت گھبراہٹ تاری ہو گئی کہ تو مروان, پھر عبد الملک, پھر سلیمان, یہ تو ترتیب سے جا رہے ہیں, اب میری باری ہے. کہا پھر کیا ہوا؟ تو کہا پھر یہ ہوا گیا, عمر ابن عبد العزیز کو لاؤ. بس اتنا سننا تھا کہ عمر ابن عبد العزیز کو لاؤ, زور سے ایک چیخ ماری اور بے ہوش ہو کر گر گئی. تو باندی جو ہے خادمہ وہ پانی چھڑکنے لگی اور کہنے لگی کہ امیر المومنین ذرا بات سن تو لیتے, تم تمہاری جب باری آئی تو پل جھپکنے کے برابر میں تم جنت میں چلی گئی. تو ان بزرگ کو جب کسی نے کہا کہ یا زاہد, حسن بصری رحمت اللہ علیہ ہوں گے یہ زاہد, تو انہوں نے کہا کہ زاہد مجھے مت کہو, میرے پاس تو کچھ ہے ہی نہیں, جب ہے ہی نہیں آتا ہی نہیں تو کنگال ہی رہوں گا. لیکن عمر ابن عبد العزیز کے پاس چاروں طرف سے دنیا آ رہی تھی مگر انہوں نے ہاتھ نہیں لگایا. تو دنیا اگر اللہ تعالی شانہ کسی کو دیتے ہیں بے رغبتی کے باوجود, ایک آدمی جو ہے وہ صبح 8 بجے سے 4 بجے تک کام کرتا ہے تو نارمل آدمی اتنا ہی کام کرتا ہے, لیکن اللہ تعالیٰ شانہ اسے دے دیتے ہیں. ایک آدمی 8 سے 4 کام کرتا ہے, اسے 300 پاؤنڈ مل جاتے ہیں. تو اگر اس کے دل میں زہد ہوگا دنیا سے بے رغبتی کہ مجھے دنیا سے کیا لینا دینا اور 300 پاؤنڈ از مور دین انف فور می, خوش رہے گا وہ. اور یہی شخص جس کو دنیا سے زہد تھا, اللہ تعالیٰ نے ایسے اسباب پیدا کر دیے کہ اب 8 to 4 کام کرتا ہے تو ہر ہفتے 5,000 پاؤنڈ آ رہے ہیں, لیکن دل میں زہد ہے تو وہ 300 لے لیتا ہے, باقی سے اللہ کے راستے میں خرچ کرتا ہے, اپنی آخرت بناتا ہے. زہد مال بری چیز نہیں ہے, مال میں دل لگانا برا ہے. مال میں دل لگ جاتا ہے, مال کی رغبت ہو جاتی ہے, دنیا کی عیش و عشرت کی رغبت ہو جاتی ہے تو آخرت برباد ہو جاتی ہے. مال برا نہیں ہے, مال تو نعمت ہے. وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ, اس کو تو قرآن میں خیر کہا گیا ہے, بھلی چیز. ذَلِكَ فَضْلُ اللَّهِ يُؤْتِيهِ مَنْ يَشَاءُ, اسے اللہ کا فضل کہا گیا ہے. ایک شخص رات دن محنت کرتا ہے اپنے ٹارگٹ کو پہنچنے کے لیے کہ مجھے اوڈبی کے اندر 1 ملین پاؤنڈ کا گھر خریدنا ہے, उसके लिए नमाजें भी छोड़ना पड़ रहा है, बच्चों की तरबियत को भी छोड़नी पड़ रही है, और जकात भी अदा नहीं कर रहा है, इसी के पैसे बढ़ाना है। ये है दुनियादार। और एक दूसरा आदमी है, दूसरा आदमी वो भी कंफर्टेबल अच्छा घर की चाहत रखता है कि मैं भी जरा गार्डन वाला घर खरीदूं, तीन बेडरूम वाला घर खरीदूं, लेकिन वो पैसे जमा करता है हलाल तरीके से और अल्लाह के सारे हुक्मों को पूरा करके। उसके दिल में ऐसा है कि मुझे घर चाहिए अच्छा, मगर नॉट एट द स्टेक ऑफ आखिरत, आखिरत को बर्बाद करके नहीं। अब ये जो दुनिया से दूर रहने के लिए कहा गया कि भाई तुम दुनिया से दूर रहो, दुनिया से दूर रहो, कम हो तो अच्छा है, कम हो तो अच्छा है, इसलिए नहीं कि अगर आप दुनिया में पड़ोगे तो आप जाहिद नहीं रहोगे। दिल में दुनिया नहीं है, जेब में दुनिया है, बैंक अकाउंट में दुनिया है, वॉलेट में दुनिया है, थैले में दुनिया है, दिल में नहीं है तो आप जाहिद हैं। फिर क्यों मना किया जा रहा है? मना इसलिए किया जा रहा है कि कहीं ऐसा ना हो कि अभी तो आखिरत की रगबत है और 99 के चक्कर में पड़ जाएं तो दुनिया की रगबत पैदा हो। सिंपल सीधा साधा घर ले लो आप। क्यों भाई? इसलिए कि सिंपल सीधा साधा घर नहीं लेंगे और बहुत कीमती घर कीमती इलाके में ले लेंगे तो फिर दूसरी रगबत आएगी कि इस इलाके में तो सबके पास गाड़ियां अच्छी हैं तो मुझे भी ऐसी गाड़ी लेनी पड़ेगी, इस इलाके में तो सब इस तरह का लिबास पहनते हैं तो मुझे भी पहनना पड़ेगा। इस डर से ला तत्तखिदु ज़ैअता फतरगबु फी दुनिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि तुम जायदाद मत बनाओ। जायदाद एक प्लॉट लिया, दूसरा प्लॉट लिया, तीसरा प्लॉट लिया, 10 एकड़ जमीन थी और 5 ले ली और 5 ले ली और 5 ले ली, जायदाद प्रॉपर्टी, एक घर लिया, दूसरा लिया, तीसरा लिया, ऐसा मत करो भाई। क्यों नहीं? फतरगबु फी दुनिया, इसलिए कि इस वक्त तुम्हारे दिल में दुनिया की रगबत नहीं होगी, लेकिन ऐसा करोगे तो फिर दुनिया में रगबत पैदा हो जाएगी, रगबत पैदा हो जाएगी, फिर ऐसा होगा कि संभाल नहीं सकेंगे आप। एक घर है मेरे पास, इसका इतना इनकम आ रहा है, पूरे साल में 10,000 का मेरा इनकम बढ़ गया, अब मुझे दूसरा भी घर लेना चाहिए, 20,000 का इनकम हो गया, तीसरा भी लेना चाहिए। ये नेवर एंडिंग है, ये भूख कभी पूरी नहीं होती, ये प्यास कभी बुझती नहीं। तो मरने वाला है 4 साल के बाद और उसका जो डेस्टिनेशन है या उसका जो ऑब्जेक्टिव है वो 50 ईयर्स का है, उसकी उम्मीदें जो है बहुत लंबी हो जाती है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इसीलिए अपने उम्मतियों से कहे बेरहमती के भाई दुनिया से दूर रहो। दुनिया से इसका माना ये नहीं कि हर उम्मती फकीर रहे, हर उम्मती गरीब, हर उम्मती अगर फकीर रहेगा तो मस्जिदों की तामीर कैसे होगी, मदारिस की तामीर कैसे होगी? ये बेरगबती की जो बात कर रहे हैं उसमें खतरे को बयान कर रहे हैं कि भाई देखो बहुत खतरा है, बहुत खतरा है, बहुत खतरा है, बहुत खतरा है। इसीलिए हजरत अली करमल्लाहु वजहू के हालात में लिखा है, उनको देखने वाले उनके मुसाहिब ने कहा कि मामूल ये था कि रातों को उठ जाते थे और उठकर मेहराब में खड़े हो जाते थे। देखो ये है दुनिया से बेरगबती। भाई नींद भी तो दुनिया है ना, है नींद भी तो दुनिया है, इसी तरह फेम भी तो दुनिया है, सिर्फ सोना और चांदी दुनिया थोड़ा है। कहते मिंबर में मेहराब में खड़े हो जाते थे और वो कहते हैं कि मैं देख रहा हूं, मैं देखता था उनको कि जब वो मेहराब में खड़े हो जाते थे। हजरत मुआविया रजी अल्लाह तआला उन्होंने पूछा कि सिफली अलीयन, भाई तुम हजरत अली रजी अल्लाह तआला अन्हु के साथ ही रहे हैं तो जरा हजरत अली रजी अल्लाह तआला अन्हु का कुछ नक्शा मेरे सामने बयान करो कि वो कैसे थे, तुमने करीब से उनको देखा था। हजरत अली और हजरत मुआविया रजी अल्लाह तआला अन्हु का इख्तिलाफ रहा है, मगर इखलास वाला इख्तिलाफ, नफसानियत वाला नहीं, लिल्लाहियत वाला इख्तिलाफ था, अल्लाह की खातिर। अगर नफसानियत वाला इख्तिलाफ होता तो दरबार में जहां सब बैठे हुए हैं वहां वो हजरत अली रजी अल्लाह तआला की तारीफ को सुन सकते उनके साथी से कहते कि तुम बयान करो हजरत अली की बात, उन्होंने बयान किया और बयान लंबा है, मगर उसके बाद इक्तिबासात यह है कि वो कहते हैं कि जब मैं देखता था उनको नमाज पढ़ते हुए दुआएं करते हुए तो उनकी हालत ये होती थी, खलीफा राबे हजरत अली रजी अल्लाह अनु अल्लाह अकबर, जिनको आखिरत के मामले में कुछ डरना ही नहीं चाहिए था। ये तमलमल तमलमल सलीम वयबकी बुका बुका अल हजीन वयकूलो या रब्बना या रब्बना। ये तमलमल तमलमल सलीम, वो सांप और बिच्छू के डसे हुए आदमी की तरह तिल मिलाते और तड़पते थे। सांप जब डंक मारता है, बिच्छू डंक मारता है, तो जहर जब जिस्म को लगता है तो आदमी तड़पता है ऐसे। तो कहा कि जब मैं उनको देखता था तो मुझे ऐसा लगता था कि इनको किसी सांप ने डंक मारा है, बिच्छू ने स्कॉर्पियन ने डंक मारा है। वयब की बुका अल हजीन, और वो ऐसे रोते थे जैसे कि गम का मारा हुआ रोता है, गम का मारा हुआ, जिसकी बहुत चहेती बेटी का इंतकाल हो गया है, चहेते लखते जिगर का इंतकाल हो गया है, और वो रोता है कि इस तरह रोके थे और वो आहोजारी करते थे, या रब बना या रब बना, ए हमारे रब, ए हमारे रब, ए हमारे रब। और वो दुनिया को खिताब करते थे, और दुनिया को खिताब करके क्या कहते थे, या दुनिया, ये मुनाजात में कहते थे रात को इबादत के वक्त, या दुनिया अभी तार रस्ती अमली तशवफ्ती, ये दुनिया तू मेरे सामने आई। इससे कि दुनिया तो हर जगह आ जाती है, दुनिया नींद की शक्ल में आ जाती है, दुनिया नींद की शक्ल में आ जाती है। अच्छा इरादा करके मुसल्ले पे बैठ गए कि एक सिपारा पढ़ के मैं फारिग हो तभी उठूंगा, और नींद ने गलबा किया और अब ये ख्याल आया कि थोड़ी देर के लिए सो जाओ फिर पढ़ लेना आधा सिपारा है, पढ़ते पढ़ते ख्याल आ गया कि फुला को टेलीफोन करना बाकी रह गया है, पढ़ते पढ़ते ये ख्याल आ गया कि चाय जरा पीने का तकाजा है, चाय पी करके फ्रेश, ये सब दुनिया है, फ्रेंड या जाते है फुला फुला, या दुनिया, ए दुनिया अभी तार रस्ती तू मेरे सामने आई, अमली तशवफ्ती मेरे सामने खूबसूरत बन करके तू आई, गुर्री गैरी अरे तुझे धोखा लग गया है कि तू अली को फंसा सकेगी, धोखा देना हो तो मेरे अलावा के पास जा, गुर्री गैरी है हाथ गुर्री गैरी, दूर हो जा दूर हो जा, मेरे अलावा को धोखा दे, कद बतत तो के सलासन ला रजअत अली फीक, मैं तो तुझे तीन तलाक दे चुका हूं, और तीन तलाक के बाद तो रुजू का सवाल ही पैदा नहीं होता, तीन तलाक के बाद तो निकाह भी नहीं कर सकते, मैं तो तुझे तीन तलाक दे चुका हूं, और तीन तलाक क्यों दे चुका हूं, उम्र के कसीर वाइशों के हकीर, अल्लाह अकबर, उम्रों के कसीर वाइशों के हकीर व खतरों के कबीर, ये है ये बात है खतरों के कबीर, उम्रों के कसीर, तेरी उम्र बहुत थोड़ी है, तो मेरे सामने मुजयन होकर के आ रही है, मैं अगर अल्लाह को छोड़कर तेरी तरफ मुतवज्जे हो जाऊं पता नहीं पांच मिनट में मेरी रूह चली जाए तो तुझसे ताल्लुक जोड़ने का फायदा क्या है, तेरी उम्र तो बहुत थोड़ी है, वाइशों के हकीर और तेरा मजा बहुत हकीर है, खाने पीने का मजा है तो हलक तक, बेहतरीन बिरयानी खा ली, बेहतरीन चिकन खा ली, बेहतरीन कबाब खा लिए, कोरमा खा लिया, समोसे खा लिए, पकोड़े खा लिए, मिठाई खा ली, चॉकलेट खा ली, कहां तक, हलक तक, आयशों के हकीर, और जितनी भी लज्जत की चीजें हैं आप उनमें गौर कीजिए कितनी देर तक, मियां बीवी के ताल्लुकात में कितनी देर तक मजा है, शराब में कितनी देर तक मजा, ड्रग में कितनी देर तक मजा, बहुत हाफ एन आवर वन आवर, फिल्म में एक घंटा डेढ़ घंटा दो घंटे तीन घंटे, आयशों के हकीर तेरा मजा बिल्कुल हकीर, जन्नत में जो दुनियावी एतबार से भी हकीर और कुछ नहीं, और जन्नत के एतबार से भी कुछ नहीं, कुल मताउ दुनिया कलील, ये मेरे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम आप कह दीजिए मेरे बंदों को कि दुनिया का फायदा और दुनिया का मजा थोड़ा है, उम्रों के कसीर वाइशों के हकीर وَخَتَرُ کے کبیر. ہاں عمر تیری بہت تھوڑی, عمر تیری بہت تھوڑی اور مزہ تیرا بہت تھوڑا, لیکن ایک چیز بہت بڑی ہے تیری, تیرا خطرہ بہت بڑا ہے, تیرا ڈینجر بہت بڑا ہے. وَخَتَرُ کے کبیر, اس لیے کہ تو جب کسی کی زندگی میں گھستی ہے تو یا تو اس کا تعلق اللہ کے ساتھ نہیں ہے تو اس تعلق کو جڑنے نہیں دے گی, اور اگر اس کا تعلق ہے تو اس تعلق کو کم کرے گی اور پھر ختم کرے گی. خطرہ بہت ہے, دنیاوی خطرہ بھی ہے, دنیاوی خطرہ گیا, بھائی بھائی سے لڑے گا تیری خاطر, بیوی تیری خاطر طلاق لے لے گی کہ آدھی پراپرٹی مجھے مل جائے گی. الدنیا کلوہا متا وخیر متاعها المرأة الصالحة, عورت بھی تو دنیا کا ایک حصہ ہے, مرد بھی تو دنیا کا ایک حصہ ہے, دوسری عورت کے خاطر اپنی بیوی کو چھٹی کر دے گا, دوسرے مرد کی خاطر اپنے شوہر کو چھٹی. یہ دنیا بڑی بے وفا ہے سنبھلنا, یہ دنیا موت پر تو چھوٹ ہی جائے گی مگر دنیاوی زندگی میں بھی یہ کسی دنیا دار کو نفع نہیں پہنچاتی, دنیا دار کو نفع نہیں پہنچاتی. وہ محبت اتنی اپنی دنیا دار کے دل میں پیدا کر لیتی ہے کہ ہر وقت اسے خطرہ رہتا ہے کہیں بینکرپٹ نہ ہو جاؤں, کہیں یہ گھر نہ چلا جاوے, کہیں چوری نہ ہو جاوے, کہیں یہ نہ ہو جاوے, کہیں وہ نہ ہو جاوے, ہر وقت یہ بے چینی بے سکونی. حضرت عیسیٰ علیہ الصلوۃ والسلام کا ایک قصہ منقول ہے کہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کہیں تشریف لے جا رہے تھے, ایک شخص نے کہا کہ میں بھی آپ کے ساتھ ہونا چاہتا ہوں سفر میں. کہا بھائی تو اپنا سفر کر دو. کہ نہیں میں تو آپ کے ساتھ ہی آؤں گا. کہا پھر ٹھیک ہے بہت اچھی بات ہے. وہ بھی ساتھ ہو لیا. حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے اسے ایک تھیلا دیا اور کہا کہ دیکھ اس میں روٹیاں ہیں تو ذرا محفوظ رکھنا اس کو. کہ بہت اچھی بات ہے. چلتے 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 سفر طے کرتے کرتے ایک مقام پر پہنچے جہاں بھوک لگی حضرت عیسیٰ علیہ السلام کو بھی اس کو بھی, تو کہا کہ بھائی چلو ذرا بیٹھ کر کے کھانا کھا لیتے ہیں. اب اس میں تین روٹیاں تھیں, جب وہ تھیلا کھولا تو اس میں سے دو ہی نکلی. تو حضرت عیسیٰ علیہ السلام نے پوچھا کہ بھائی تیسری روٹی کہاں گئی. اس نے کہا مجھے معلوم نہیں. کہ بھائی تھیلا تیرے ہاتھ میں تھا, کہیں ہم رکے نہیں, چلتے ہی رہے ہم, ہمارے ساتھ دوسرا کوئی ہے نہیں, اگر تو نے کھا لی ہے تو کوئی حرج نہیں, پیچھے تو ہو گیا ہوگا چپکے سے کھا لی ہوگی, بھوک لگی ہوگی, کوئی حرج نہیں, مگر مجھے بتا دے گے. کہا کہ نہیں میں نے نہیں کھائی ہے, مجھے پتا نہیں. بہت پوچھا لیکن وہ تیار نہیں ہوا. دیکھ لیا آپ نے, جب آخرت کی رغبت نہیں ہوتی تو آدمی چوری بھی کرتا ہے اور پیغمبر کے ساتھ, اور پھر پیغمبر کے سامنے جھوٹ بھی بولتا ہے, تو بہت اچھی بات ہے. حضرت عیسیٰ علیہ الصلوۃ والسلام تھوڑا اور آگے بڑھے اور آگے بڑھے اور اسے جو ہے ایک معجزہ دکھایا, اللہ تعالی کی طرف سے وحی آئی ہوگی. معجزہ یہ دکھایا کہ وہاں تین پتھر پڑے ہوئے تھے تو حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے ان کو سونے میں تبدیل کر دیا, وہ گولڈ بن گئے تین پتھر. اور اس سے پوچھا کہ دیکھ تو نے یہ معجزہ دیکھا, پہلے بھی ایک معجزہ دکھایا, دوسرا دکھایا, تیسرا دکھایا, اور ہر معجزے کے بعد کہا کہ دیکھ تو نے یہ معجزہ دیکھا, میں اللہ کا رسول ہوں, تو مجھے رسول مانتا بھی, اب تو سچ بتا دے. کہا کہ نا مجھے پتا نہیں روٹی کہاں گئی. آگے جا کر کے تین پتھر سونے میں تبدیل کر دیے. اور عیسیٰ علیہ الصلوۃ والسلام نے اس سے کہا کہ بھائی سچ بتا دے. کہا کہ نا مجھے میں نے جو کہا وہی سچ ہے. تو کہا دیکھو یہ تین پتھر سونے بن گئے ہیں اب تو ایک میرا, ایک تیرا, اور ایک اس کا جس نے روٹی کھائی ہے. تو اس نے کہا کہ اللہ کے پیغمبر अलैहि सलातु वस्सलाम मुझे माफ कर दीजिए, झूठ बोलता रहा, वो रोटी तो मैंने ही खाई थी। रगबत दुनिया की। मेरे भाइयों, हम जो है इस वाकये पर हंसते हैं, लेकिन हमें भी अपनी जिंदगियों में जायजा लेना है कि हमारी जिंदगी में कितने ऐसे मौके आते हैं जहां हम दीन को प्रेफरेंस देते हैं या दुनिया को। मैं अपनी बात करता हूं, मेरे पास अपना घर नहीं है, मेरे पास अपनी गाड़ी नहीं है, मेरे पास कोई बड़ा बैंक बैलेंस नहीं है, तो इन चीजों को देख करके हम समझते रहते हैं कि मैं जाहिद हूं। नहीं मेरे भाइयों, नहीं, दिल की हालत को देखो कि जहां कहीं क्रंच आ जाता है कि मेरा नफ्स कुछ चाहता है और अल्लाह कुछ चाहता है, उस वक्त मैं क्या करता हूं? जो अल्लाह की मर्जी की खातिर नफ्स को कुर्बान कर देता है, आखिरत की खातिर दुनिया को कुर्बान कर देता है, वो जाहिद, वो दीनदार। और जो नफ्स की खातिर दुनिया को, नफ्स की खातिर अल्लाह के हुक्म को कुर्बान कर देता है और दुनिया की खातिर आखिरत को कुर्बान कर देता है, वो शख्स दुनियादार है। ईसा अलैहिस्सलाम ने कहा कि अल्लाह के बंदे, एक पत्थर सोने के और एक ईंट सोने की, उसकी खातिर तो तैयार हो गया सच बोलने के लिए, इतने मौजजात देखे, पैगंबर तुझे पूछ रहा था, क्योंकि ये तो बहुत खतरनाक चीज है, ये किसी की नहीं हुई है, ना किसी की होती है, ये वफादार नहीं है। और कहा मुझे तो इसमें कोई दिलचस्पी नहीं है, ये तीनों की तीनों थी, और अब मेरे साथ तू मत चल। ईसा अलैहिस्सलाम चले गए, ईसा अलैहिस्सलाम चले गए। अब वहां से तीन डाकू गुजर रहे थे, अब ये सोच रहा है कि ये जो तीन ईंटे हैं इनको उठा करके मैं ले जाऊं कैसे, तीन बड़ी बड़ी सोने की ईंटे हैं, सोने के पत्थर। इतने में वहां से तीन डाकू गुजरे, उन्होंने देखा कि यहां तो तीन सोने की डलियां बड़ी बड़ी पड़ी हुई हैं, तो उन्होंने उस पर हमला किया और कत्ल कर दिया। देखा ये खतरों के कबीर, आखिरत में तो उसका नुकसान है ही, दुनिया में देखो जान से हाथ धो बैठा। और तीनों बहुत खुश हुए कि चलो भाई, एक एक बड़ा हिस्सा सोने का आ गया, अब भूख भी लगी हुई है, तो ऐसा करो कि करीब की बस्ती में एक शख्स जाकर के खाना ले आए, बाकी दो यहां बैठ करके इसकी हिफाजत करे, और फिर खा पी करके आगे चलते हैं, बहुत अच्छी बात है। ये बस्ती की तरफ गया, वो दोनों वहां बैठे और दोनों बैठ करके बात करने लगे कि यार हिस्से में एक एक आ रही है, अगर उसका काम हम तमाम कर दे तो डेढ़ डेढ़ मिल जाएगी, वन एंड हाफ आ जाएगी अगर उसका काम तमाम कर देंगे तो। और वो जाते जाते सोच रहा है कि उन दोनों को अगर रास्ते से हटा दूं तो तीनों मेरी हो जाएगी, तो उसने खाना खरीदा, जहर खरीदा और जहर डाल दिया खाने में। अब वहां से वो खाना लेकर के आया, इन दोनों ने मंसूबे के मुताबिक अपने दोस्त जिगरी उस पर हमला किया, हमला करके उसका काम तमाम कर दिया, दो लाशें पड़ गई, और दोनों ने एक दूसरे के साथ हैंडशेक करके, मुसाफा करके बैठ गए खाने पर कि चलो यार अब खाते हैं और फिर आगे का मंसूबा। उन दोनों ने खाना खाया, जहर से वो भी मर गए, चारों लाशें वहां पड़ी हुई थी। हजरत ईसा अलैहिस्सलाम सफर से फारिग होकर वहां से फिर लौटे, दुनिया जहां थी वहीं, मगर चांद चार जाने ले गई। दुनिया में ये लड़ाती है, जिगरी दोस्त लड़ पड़ते हैं दुनिया की खातिर, पोजीशन की खातिर, मनसब की खातिर, फेम की खातिर। औरत की खातिर, फैक्ट्री की खातिर, घर की खातिर, भाई बहन में लड़ाई, भाई भाई में लड़ाई, मियां बीवी में लड़ाई। तो दुनिया में ये खतरों के कबीर, दुनिया की खातिर लोग जेलों में बैठते हैं, दुनिया की खातिर एक दूसरे को कत्ल करके अपनी जान से भी हद धो बैठते हैं। दुनिया का तो ये नुकसान, और आखिरत का भी बहुत बड़ा नुकसान। कितना बड़ा नुकसान, बेशुमार लोग तो इस दुनिया की मोहब्बत की वजह से जहन्नम में जाएंगे, बेशुमार लोग, लेकिन जो जन्नत में जाने वाले लोग हैं, जन्नत में जाने वाले यानी डायरेक्ट जन्नत में जाने वाले, जहन्नम में जाकर नहीं, तो जो लोग डायरेक्ट जन्नत में जाने वाले हैं वो कितने नेक और परहेजगार होंगे, जिनकी नेकियां ज्यादा होंगी गुनाह कम। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो फुकारा होंगे, जिनके पास दुनिया नहीं होंगी, वो मालदार जो जन्नत में जाने वाले हैं उनसे 500 साल पहले जन्नत में जाएंगे, यानी फकीर लोग जन्नत में चले जाएंगे और मालदार लोग 500 इयर्स के बाद जन्नत में जाएंगे। क्यों? इसलिए कि वो माल का हिसाब दे रहे होंगे अल्लाह ताला शानहू को। तो हजरत अली रजी अल्लाह उन्हों क्या फरमाते हैं, उम्रों के कसीर, तेरी उम्र बहुत थोड़ी, वाइशों के हकीर, तेरी लज्जत बहुत हकीर, तेरा एंजॉयमेंट बहुत हकीर, वह खतरों के कबीर, लेकिन खतरा तेरा बड़ा है, खतरा तेरा बड़ा। और फिर आप फरमाते थे कि आह हाय हाय, आह आह, एकदम दिल में सदमा हुआ, आह मिन किल्लती जाद व बादी सफर व वहशती तरीक, कहते थे हाय हाय, सफर बहुत लंबा है मगर तोशा बहुत कम है मेरे पास। हजरत अली रजी अल्लाह अनु जैसा आदमी कि जिन्होंने हर गजवे में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ शिरकत की, जो पहले चार लोगों में ईमान कबूल करने वाले, और शुरू से अखीर तक हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का कुव्वत बाजू बने, हजरत सिद्दीक का कुव्वत बाजू बने, हजरत उमर का कुव्वत बाजू बने, हजरत उस्मान का कुव्वत बाजू बने रज़ियल्लाहु अन्हुम, और फिर अपनी पूरी जिंदगी दीन की खातिर जिद्दोजहद में लगे रहे और आमाल पर इतनी इस्तिकामत, इतनी इस्तिकामत, इतनी इस्तिकामत कि तस्बीह फातिमी जैसी छोटी चीज के बारे में फरमाते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिस दिन मुझे और फातिमा को रात को सोने से पहले तस्बीह फातिमा पढ़ने की तलकीन की, उस दिन से लेकर आज तक मैंने एक दिन भी तस्बीह फातिमी नहीं छोड़ी है। तो किसी ने कहा कि जंग सिफीन, हजरत मुआविया रज़ियल्लाहु अन्हु के साथ जो दूसरे दिन जंग होने वाली थी, तो रात को जाहिर है कि बहुत फिक्र होती है, इंतजाम करना, तैयारी करना, वसीयतें करना, तो उस रात भी कहा गया हां उस रात भी मैंने तस्बीह फातिमी नहीं छोड़ी। इस कदर आमाल पर इस्तिकामत वाला शख्स वो ये कहता है कि आह आह मिन किल्लत इज़्ज़ाद व बुद सफर, सफर बहुत लंबा, बहुत लंबा सफर, तो सफर लंबा और लंबा सफर भी, वह वहशती तरीक और अनजान रास्ता, रास्ता अनजान, सफर लंबा। एक तो है ना कि सफर अनजान, रिमोट रास्ता है, रिमोट रिमोट रास्ता मगर छोटा है, तो आदमी सोचता है कि हाफ एन आवर में पहुंच जाएंगे इंशाल्लाह। और दूसरा यह है कि रास्ता लंबा, 2 घंटे का 3 घंटे का 10 घंटे का, मगर दोनों तरफ बस्तियां, बहुत सारी गाड़ियां जा रही है, क्या ऐसा नहीं है, रास्ता बहुत लंबा और अनजान, कब्र में जाने के बाद आदमी तनहा पड़ा रहेगा। सोचो मेरे भाइयों उन लोगों के बारे में जो आदम अली सलातो वस्सलाम के जमाने से आज तक कब्र में पड़े हुए हैं, आज तक नूह अली सलातो वस्सलाम से लेकर आज तक कब्र में पड़े हुए हैं, हमारे आका सल्लल्लाहु अलैहि वसल्लम के जमाने से लेकर आज तक कब्र में पड़े हुए हैं, उनको कोई पूछने वाला नहीं, उनकी कब्रें मिट चुकी है, किसी को मालूम नहीं कि यहां कोई सोया हुआ है, कोई इस मस्जिद के नीचे दफन होगा, कोई घर के नीचे दफन होगा, अल्लाह ही बेहतर जानते हैं कि कौन कहां है, कोई पुरसाने हाल नहीं मरने के बाद। जिनकी कब्रें मालूम है उनके रिश्तेदारों को जाकर पूछिए कि आप अपने रिश्तेदारों की कब्र पर कितनी मर्तबा जाते हैं, पूछिए उनको, काश के ये मुर्दे उठ सकते और हमें बता सकते कि मरने के बाद क्या होता है और कितने लोग याद करते हैं और आते हैं। आने की बात बहुत दूर की, याद कौन करते हैं, याद कौन करते हैं, वाह वहशत ही वहशत है। हजरत उस्मान गनी रजी अल्लाह तआला अन्हु इरशाद फरमाते हैं बहुत रोते थे, बहुत रोते थे, कब्र का तसव्वुर करके रोते थे। तो किसी ने कहा कि आप जहन्नम के तज़किरे पर इतना नहीं रोते, आप किसी और बात पर इतना नहीं रोते जितना कब्र के तज़किरे पर रोते हैं, तो आप फरमाते थे कि कब्र आखिरत की मंजिलों में से सबसे पहली मंजिल है, सबसे पहली मंजिल है, और उसमें जो कामयाब हो गया वो इंशाल्लाह आगे भी कामयाब, उसमें जो नाकाम हुआ आगे भी नाकाम। और फिर फरमाया कि मैंने अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम को ये इरशाद फरमाते हुए सुना कि कब्र रोजाना ये ऐलान करती है कि अना बैतुद दूदा, मैं क्यों का करूं, अना बैतुद दूदा, साथ जाएगी ना मालो दौलत, उनको हो जाएगी तुमसे नफरत। ये दुनिया हमारे साथ कब्र में नहीं जाएगी। साथ जाएगी ना मालो दौलत, उनको हो जाएगी तुमसे नफरत, साथ जाएगी नेकी बुराई, अब चलो साथ मेरे ए भाई। जाके मिट्टी में सोना पड़ेगा, तकिया बिस्तर भी मिट्टी का होगा, कीड़े खाएंगे लाश तुम्हारी, अब चलो साथ मेरे ए भाई। अना भाई तू दूधा, मैं कीड़े कीड़ों का घर हूं, अना बैतुल वहशा, मैं वहशत का घर हूं, वहशत वहशत। और अल्लाह का नाफरमान जब कब्र में रखा जाएगा तो कब्र जो है उससे मुखातिब होकर के कहेगी कि मेरी मेरी पुष्ट पर जितने लोग चलते थे उनमें से सबसे ज्यादा नफरत मुझे तुझसे थी, इसलिए कि तू अकड़ के चलता था, तकब्बुर के साथ चलता था और अल्लाह की नाफरमानी करता था, अब तू मेरे हाथ में आया है तो अब तू देख मजा तुझे चखाती हूं। और दोनों तरफ से कब्र ऐसे बीचती है कि दोनों तरफ की पसलियां एक दूसरे में चली जाती है। लेकिन जो अल्लाह का नेक बंदा, जो हॉटीनेस के साथ, प्राइड के साथ नहीं रहता था, हम्बल ह्यूमिलिटी के साथ रहता था, हम्बलनेस के साथ रहता था, अखलाक के साथ सबके साथ पेश आता था, अल्लाह की फरमा बरदारी करता था, जब वो कब्र में जाता है तो कब्र कहती है कि मैं मेरी पुष्ट पर जितने चलने वाले लोग थे उनमें सबसे ज्यादा महबूब तू था, बहुत अच्छा हुआ कि तू मेरे पास आ गया, अब मैं तेरे साथ उसका बदला दूंगी और तेरे साथ हुस्न सुलूक करूंगी। और कहा कि फिर कब्र इतनी फैल जाती है, इतनी फैल जाती है चारों तरफ से कि हद नजर तक कब्र की दीवार नजर नहीं आती, जन्नत की खिड़की खोल दी जाती है और जन्नत से हवाएं अंदर पहुंचती है, जन्नत की हवाएं पहुंचती है। अल्लाह अकबर, अल्लाह अकबर। तो हजरत अली रजी अल्लाह तआला अन्हु क्या फरमाते थे, आह मिन किल्लति ज़ाद व बौदि सफर वहशत तरीक, सफर बहुत लंबा और रास्ता अनजाने का और तोशा बिल्कुल नहीं है मेरे पास। तो मैं ये अर्ज कर रहा हूं मेरे भाइयों कि ये दुनिया खतरनाक है। अल्लाह अगर किसी को दे 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 दे, शुक्र अदा करे अल्लाह का और उसे चलता करे आगे। दुनिया को दुनिया के लिए कमाना ये बुरा है, दुनिया को आखिरत के लिए कमाना बुरा नहीं है। दुनिया को दुनिया के लिए आदमी कमाए, आज ये घर है कल वो घर हो जाए, कल वो घर हो जाए, कल ये घर इस एरिया से उस एरिया में, उस एरिया से उस एरिया में। ये बड़े बड़े जो प्रिंस हैं उनके बारे में सुनने में आता है और रिपोर्ट भी ऐसे मिलते हैं कि उन्होंने एक महल खरीदा हुआ है फ्रांस में और दूसरा उनका पैलेस है स्पेन में और तीसरा उनका पैलेस है फुला जगह पर, और इतने बड़े बड़े पैलेस, इतने बड़े बड़े पैलेस के बिलियनों और ट्रिलियनों के, और उसमें नौकर रहते हैं जो उसकी साफ सफाई रखते हैं, और उस महल में वो जो ओनर नहीं है वो रहते हैं, पर प्रिंस को एक मर्तबा भी जिंदगी में उसमें कदम रखने की नौबत नहीं आती। दुनिया दुनिया के लिए नहीं, दुनिया आखिरत के लिए है, कमाओ दुनिया मगर आखिरत के लिए, दुनिया के लिए नहीं, दुनिया के लिए नहीं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा रिजवानुल्लाह ताला अलैहि मजमईन को दुनिया की रगबत नहीं थी, हर शख्स जाहिद था, गौर से तवज्जो से सुनिए, हर शख्स जाहिद था, मगर उसके बावजूद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इस मजमून को बार बार बयान करते थे, बार बार बयान करते थे, ये दिखलाने के लिए कि ये जुहद दुनिया में न उतरे, दुनिया ये कितना अहम है, कितना अहम है। एक सहाबी रजी अल्लाह अन्हो अपने झोंपड़े की मरम्मत कर रहे थे, वो खुद फरमाते कि खुसन लना, खुस एक मामूली से झोपड़े को कहते हैं, और वो झोपड़े को गिराकर कोई महल नहीं बना रहे थे, झोपड़े को गिराकर कोई घर नहीं बना रहे थे, झोपड़े को गिराकर झोपड़ा भी नहीं बना रहे थे, उसी पुराने झोपड़े को दुरुस्त कर रहे थे। कहते कि हम वहां से गुजरे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम और देखा कि ये मेरा साथी सहाबी ये तो दुनिया में पड़ा हुआ है, तो कहा कि क्या कर रहे हो तुम, تو کہا اللہ کے نبی صلی اللہ علیہ وسلم یہ کمزور ہو گیا ہے کسی وقت بھی گر سکتا ہے تو ہم نے سوچا کہ اسے ہم ٹھیک کر لیتے ہیں. کوئی بری بات تھی؟ بری بات نہیں تھی, ٹھیک کر رہے تھے. لیکن اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے امت کو بتانے کے لیے یہ واقعہ کہ امت کے سامنے یہ واقعہ آ جائے, صحابہ کے سامنے بھی یہ واقعہ آ جائے اور کہیں ایک قدم اور آگے نہ بڑھا لے کہ بھئی اس کو گرا کر کے نیا بنا لیتے ہیں. نہیں, آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا, کیا ارشاد فرمایا, مل امرو الامرو آجل من ذلك, یا مل امرو الا آجل من ذلك, کہ موت اس سے بھی زیادہ جلدی آنے والی ہے. اس کا مطلب یہ ہے کہ یہ جو تم جھونپڑا بنانے میں لگے ہوئے ہیں, ایک دن تو لگے گا نا, دو دن تو لگیں گے نا, تو کہا ایک دن دو دن کے بعد جھونپڑے کو استعمال کر سکیں گے, جھونپڑے کی راحت کو حاصل کر سکیں گے. موت تو دو سیکنڈ کے بعد آ سکتی ہے, تو دو سیکنڈ کے بعد اگر آ گئی تو یہ جھونپڑا کسی کام کا نہیں, پھر آخرت میں جانا ہے, اس کا خیال رکھنا, اس کا خیال رکھنا, اس کا خیال رکھنا. ایک مرتبہ حضرات صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین تشریف فرما تھے اور کہیں سے آپ صلی اللہ علیہ وسلم کی خدمت میں ریشم کا کپڑا آیا. جب ریشم بہت کچھ آیا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس, بہت کچھ آیا, بہت کچھ آیا, لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم نے دل اس میں نہیں لگایا, دل اس میں نہیں لگایا. حجرہ مبارکہ کتنا چھوٹا تھا, گزشتہ ہفتے کی نشست میں عرض کر چکا ہوں. اور جس وقت آپ کی وفات ہو رہی ہے تو وفات سے پہلے اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کی حالت یہ تھی, مالی حالت, کہ ایک یہودی کے پاس قرض لینے کی نوبت آئی, قرض لینے کی نوبت آئی, کچھ گلے جو قرض پر لیے. اب یہاں سوال یہ ہے کہ صحابہ سے کیوں نہیں لیے, تو جواب اس کا ایک یہ دیا گیا ہے کہ ان سے تو تب لیتے جب ان کی حالت کچھ اچھی ہوتی. آقا کی جو حالت تھی وہی غلاموں کی, اور آقا اور غلام غریب اس لیے نہیں تھے کہ اللہ نے ان کو کچھ دیا نہیں تھا, آتا تھا چلتا کر دیتے تھے, آتا تھا چلتا کر دیتے تھے. اور دوسری وجہ یہ ہے کہ اگر آقا صلی اللہ علیہ وسلم غلاموں سے لیتے تو غلام قرضہ نہ دیتے, اور آقا بہت خیال کرتے تھے کہ مجھے قرضہ چاہیے اور میں کسی کے کندھے پہ بیٹھ جاؤں کہ بس حضور آپ ایسے ہی مفت میں لے لیجئے, اس لیے آپ نے غیر مسلم سے لیا. اور اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کی وفات ہو رہی ہے تو رات کو, سوموار کے آخری دن ہے آپ کی وفات ہو رہی ہے, اور اتوار اور سوموار کے درمیانی رات, چراغ جلانے کے لیے گھر میں تیل نہیں ہے, وہ بھی باہر سے مانگ کر کے لایا گیا. یہ ہے آقا صلی اللہ علیہ وسلم کی حالت. دنیا کا اتنا بھی اگر کوئی فائدہ ہمارے آقا صلی اللہ علیہ وسلم کو نظر آتا تو اپنی اولاد کے لیے ضرور چھوڑ کر جاتے, لیکن آپ صلی اللہ علیہ وسلم نے اپنے لیے دعا یہ کی کہ اللہم احینی مسکینا وامتنی مسکینا واحشرنی فی زمرۃ المساکین, اے اللہ جب تک تو مجھے زندہ رکھے مسکین ہونے کی حالت میں زندہ رکھنا, جب تو مجھے دنیا سے اٹھائے تو مسکین ہونے کی حالت میں اٹھانا, اور جب تو میرا حشر فرمائے قیامت کے دن تو مجھے مسکینوں کی جماعت میں حشر فرمانا میرا. اور اپنی اولاد کے لیے کیا دعا فرمائی, اللہم اجعل رزق آل محمد قوتا, اے اللہ آل محمد کی قیامت تک آنے والی آل محمد کی روزی اتنی ہی کرنا جتنی ان کو سفیشنٹ ہو جائے, کافی ہو جائے. اور میرے اور آپ کے لیے, امت کے لیے کیا فرمایا, مل فقر اخشا علیکم, مجھے فقر کا اندیشہ نہیں ہے, مجھے اندیشہ اس بات کا ہے کہ تم کہیں مالدار نہ ہو جاؤ, کہیں مالدار نہ ہو جاؤ. حضرت عائشہ رضی اللہ عنہ فرماتی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم دنیا سے اس حال میں گئے کہ میرے گھر میں میری الماری کے اوپر جو کے کچھ دانے تھے, جو کا کچھ حصہ تھا, ایک مٹھی پر, دو مٹھی پر. فرماتی ہے کہ اللہ تعالی شانہ نے بہت برکت دی اس میں, جب بھی مجھے کھانے کی ضرورت پڑتی تھی اس میں سے جو لیتی تھی, پیستی تھی اور روٹی پکا کر کے کھا لیتی تھی, روٹی پکا کر کھا لیتی تھی. ایک دن خیال یہ آیا کہ یہ جو تو ختم ہی نہیں ہو رہے ہیں, تو کہا جو ختم ہی نہیں ہو رہے ہیں تو میں نے جو کو ناپنے کی کوشش کی, وزن کرنے کی کوشش کی کہ کتنے ہیں, کہا کہ وہ برکت ختم ہو گئی, برکت ختم ہو گئی, پھر ختم ہو گئی وہ. ये उम्मुल मोमिनीन के घर घर की बात है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जाने के बाद घर घर में ये हालत थी, जुहद दुनिया से अगर जरा इशारा कर दी। और जुहद किस आला दर्जे का था मैं बताऊं आपको, एक दिन आप रोजे से हैं और 80,000 की रकम हजरत अमीर मुआविया रजी अल्लाह तआला अन्हु ने आप पर हदीये में भेजी, 80,000 की रकम, 80,000 की रकम फॉर्चून उस जमाने में हजरत आयशा रजी अल्लाह तआला अन्हा पर भेजी। हजरत आयशा रजी अल्लाह तआला अन्हा को रकम दिन को पहुंची, मगरिब से पहले पहले सारी अल्लाह के रास्ते में खर्च कर दी, सारी अल्लाह के रास्ते में खर्च कर दी। वो जो घर में खादिमा थी वो सब देखती रही। जब आखिरी सिक्का भी घर से चला गया तो कहने लगी कि उम्मुल मोमिनीन आप जरा अपना ख्याल कर लेती, आज आप रोजे से हैं और घर में खाने को कुछ नहीं, घर में खाने को कुछ, यानी घर की हालत का आप अंदाजा लगाइए कि दुनिया से कितनी बेरहमती कि अगर इस वक्त मलकुल मौत आ जाए तो हम जाने के लिए तैयार हैं। क्या आप अपना ख्याल कर लेती, रोजे से हैं आप, और तो कोई अफसोस का इजहार नहीं किया कि अच्छा ऐसा हुआ, दान टपट खादिम को कि नालायक तुम्हें पहले से याद दिलाना चाहिए था, तुम्हें पता था कि मैं रोजे से हूं फिर भी तुमने ख्याल नहीं किया, ना सिर्फ इतना कहा कि अगर तुम मुझे उस वक्त याद दिलाती तो मैं कुछ रख लेती, अब याद नहीं दिला कोई हरज नहीं। अल्लाह ताला शानहू भाई हमें तौफीक अता फरमावे, अल्लाह हमें तौफीक अता फरमाए। तो ये सहाबा की जिंदगी में और आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में जुहद मिलता है। हजरत मुसअब इब्ने उमैर रजी अल्लाह तआला अन्हु का जब इंतकाल हुआ है तो आप सल्लल्लाहु अलैहि वसल्लम गज़वे उहुद के लिए तशरीफ ले गए और इंतकाल हुआ तो हजरत मुसअब इब्ने उमैर बहुत मालदार घराने के बच्चे थे लेकिन जवान थे, उन्होंने ईमान कबूल किया, घर वालों ने उनको आग कर दिया, फिर फक्र वाली जिंदगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी उन्हें देख करके अफसोस किया करते थे और बहुत मोहब्बत से उन्हें देखा करते थे। गज़वे उहुद में इंतकाल हुआ तो पीछे क्या छोड़ करके गए, तरके में क्या छोड़ कर गए, सिर्फ एक चादर। तो ऐसा मालूम हो रहा है कि और कुछ नहीं छोड़ा, अगर कुछ और छोड़कर जाते तो उसे बेच करके कुछ कफन का इंतजाम करते। इसका मतलब ये लग रहा है कि जो चादर लुंगी के तौर पर पहनकर अल्लाह के रास्ते में लड़ने के लिए निकले थे बस वही था उनके पास। इंतकाल हो गया, उन्हें दफन करने का वक्त आया तो कहा कि भाई चादर उनकी इस्तेमाल करो कफन के लिए। अब कफन के लिए चादर इस्तेमाल की, सर को ढांपते हैं तो पैर खुल जाते हैं, पैर को ढांपते हैं तो सर खुल जाता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि सर ढांप लो, इसलिए कि सर जो है वो पूरे बदन में अशरफ उज्व है, अशरफ जगह है, इसमें आंखें हैं, दिमाग है, इसका एहतराम करना चाहिए, सजदे में पेशानी झुकती है। और पांव के ऊपर घास डाल दो। और हजरत अमीर हमजा रजी अल्लाह अनु की शहादत हुई, आप सल्लल्लाहु अलैहि वसल्लम के सगे चचा, उनको एक चादर में कफन दिया गया, वो पूरा था सर से लेकर पांव तक। तो सहाबे किराम रिजवानुल्लाह ताला अली मजमईन में से किसी और के पास कोई ऐसी चादर होती स्पेयर में एक्स्ट्रा तो वो जरूर मुसअब इब्ने उमैर को दे देते, इसलिए कि वो खुद प्यासे प्यासे मर जाते थे मगर दूसरे की प्यास बुझाने वाले लोग थे तो जरूर देते, लेकिन किसी ने नहीं दी। इसका मतलब यह हुआ कि एक्स्ट्रा चादर किसी के पास थी ही नहीं, फजूल चादर किसी के पास नहीं थी, जायद चादर किसी के पास नहीं थी। ये जुहद जब कोई इख्तियार करता है मेरे भाइयों तो उसके सीने में जो है उसके सीने में दुनिया से बेरगबती होती है और फिर कोई भी चीज उसे अल्लाह ताला शानहू के हुक्म से रोक नहीं सकती। और जब हर हाल में वो अल्लाह का फरमा बरदार हो जाता है तो अल्लाह का महबूब हो जाता है। इस मजमून को इंशाअल्लाह आज खत्म करने का इरादा था लेकिन और भी बातें जहन में आ रही हैं तो इंशाअल्लाह आइंदा हफ्ते की नशिस्त में इसी को अर्ज करेंगे। इस मजमून की बहुत जरूरत है। ये मजमून ऐसा है कि साल में 3-4 मरतबा हर जगह पर बयान होना चाहिए। ये मजमून साल में 3-4 मरतबा बयान होना चाहिए और मौत का मजमून हर जगह 3-4 मरतबा बयान होना चाहिए। अल्लाह ताला शानहू मुझे आपको खूब तौफीक अता फरमावे।
اور اللہ تعالی شانہ مجھے آپ کو آخرت کی فکر عطا فرماوے اور اللہ تعالی شانہ میری اور آپ کی رغبت جو ہے وہ آخرت میں کر دے اور اللہ تعالی شانہ دنیا سے ہماری رغبت ہٹا لے اور اٹھا لے. جب تک دنیا میں رغبت ہوگی اس وقت تک عبادت میں مزہ نہیں آئے گا, اور جب آخرت کی رغبت ہو جائے گی تو دنیا میں جتنا مزہ آتا ہے اس سے زیادہ عبادتوں میں مزہ آئے گا. ایک شخص ہے اسے شوگر کی رغبت ہے, شوگر, تو چائے پیتا ہے ایک چمچ دو چمچ تین چمچ تین ٹی سپون ڈال کر کے چائے پیتا ہے, میٹھی چائے اسے پسند ہے. تو دیکھو شوگر کی رغبت ہے تو اس کو شوگر والی چائے میں مزہ آئے گا. آپ اسے دو چمچ والی دے دو مزہ نہیں آئے گا, ایک والی دے دو مزہ نہیں آئے گا. لیکن یہی مریض جو ہے اس کو ڈاکٹر نے یہ کہا کہ آپ کو شوگر کی بیماری ہو گئی ہے, شوگر بالکل مت لینا. تو چائے کیسے پیوں کہ بغیر شوگر کے پیوں؟ فنا چیز ڈال سکتا ہوں نا, فنا چیز ڈال سکتا ہوں نا, پینی ہو تو پھیکی ورنہ چائے بند کر دو. اب اس نے چائے ایک کپ پیا, بہت بری لگی اس کو, مزہ نہیں آیا. دوسرا پیا, مزہ نہیں آیا. دوسرے دن پھر, تیسرے دن پھر, چوتھے دن پھر, پانچویں دن پھر, اسے وہ یاد آ رہی کہ مزہ اس میں ہے, اس میں نہیں ہے. دو ہفتے, تین ہفتے, چار ہفتے, ڈاکٹر حضرات یہ کہتے ہیں کہ زبان کو کسی چیز کے ساتھ عادی ہونے کے لیے دو ویکس چاہیے, ٹو ویکس. ٹو ویکس کے بعد وہ عادی ہو جاتی ہے. تو پھیکی چائے اگر آپ اہتمام سے دو ہفتے تک پیتے رہیں گے تو آپ کے لیے نارمل پھر وہ ہو جائے گی, اور دو ہفتے کے بعد بھی اگر پیتے رہے آپ, ایک مہینہ, ڈیڑھ مہینہ, دو مہینہ, ڈھائی مہینہ, تین مہینہ, اب اسے میٹھی چائے دو آپ, اب اسے تین شوگر والی چائے دو, اسے مزہ اسی میں آئے گا, اس میں نہیں آئے گا. میں نے کتنے ایسے شوگر کے مریضوں کو دیکھا جو بالکل اہتمام سے شوگر سے دور رہتے ہیں, اور غلطی سے پوچھا نہیں اور چائے ان کے لیے بن کر کے آ گئی, وہ ایک گھونٹ پی کر کے رکھ دیتے ہیں, بہترین چائے رکھ دیتے ہیں. کیوں؟ اس لیے کہ اب ان کا ٹیسٹ جو ہے وہ بغیر شوگر والی میں آ گیا ہے. اچھی طرح سمجھ میں آ گیا, بہت آسان مثال ہے. تو میٹھی چائے پینے والا آدمی جب پھیکے پہ آئے گا تو ایک دو تین مہینے تک تکلیف ہوگی, اس کے بعد جب اس کا عادی ہو جائے گا تو اس میں جو مزہ آئے گا وہ میٹھی میں نہیں آئے گا. تو اسی طرح ہم لوگ بھی دنیا کی لذتوں کو چھوڑ کر جب عبادت میں لگیں گے تو شروع شروع میں اس میں مزہ نہیں آئے گا, لیکن ایک مرتبہ ہم اس کے عادی ہو جائیں گے تو پھر یہ دنیا کی لذتیں ہمیں ہیچ نظر آئیں گی, دنیا کی لذتیں ہمیں بیکار نظر آئیں گی, دنیا کی لذتیں ہمیں بالکل معمولی نظر آئے گی. اور دنیا کی لذتوں میں جو منہمک رہتے ہیں, جو گناہوں میں منہمک رہتے ہیں, گناہوں کی لذتوں میں منہمک رہتے ہیں, وہ احمق نظر آئیں گے کہ یہ کیا کر رہے ہیں, کس چکر میں پڑے ہیں. جیسے ایک شخص جو ہے وہ پیشاب پی رہا ہو تو اس کو دیکھنے والا ہر شخص یہ کہے گا کہ یہ احمق ہے. تو اسی طرح جو ہے دنیا کی ناجائز لذتوں میں جو پڑا ہوا ہے, حرام چیزیں کھاتا ہے, حرام چیزیں پیتا ہے, حرام کام کرتا ہے, تو دیکھنے والے کو ایسا ہی لگتا ہے کہ یہ احمق ہے, یہ عقل مند نہیں ہے. اس لیے ہمیں اپنے دل دماغ پر محنت کر کے اپنے ٹیسٹ کو صحیح بنا دینا ہے, آخرت والا ٹیسٹ بنا دینا ہے. پھر جو ہے اتنا لطف آئے گا, اتنا لطف آئے گا, اتنا لطف آئے گا کہ 40 سال تک عشاء کے وضو سے فجر کی نماز پڑھے گا اور پوری پوری رات تہجد میں گزارے گا. پھر ایک رات میں 75 جز قرآن کے پڑھ جائے گا, 2.5 قرآن پڑھ جائے گا. پھر ایک ایک رکعت میں پورا قرآن پڑھ جائے گا. پھر سجدے میں جائے گا تو ایک ایک گھنٹے, ڈیڑھ ڈیڑھ گھنٹے تک وہ سجدے میں بیٹھا رہے گا. پھر دعا کے لیے ہاتھ اٹھائے گا تو ایک ایک اور ڈیڑھ ڈیڑھ اور دو دو گھنٹے تک دعا کرے گا اللہ تعالی شانہ اسے, اور تھکے گا نہیں, اسے اتنا لطف آئے گا. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے. اور زہد جو ہے اس ہفتے زہد کی ذرا اور تشریح ہو گئی الحمدللہ بفضل اللہ تعالی. امید ہے کہ
آپ حضرات کے ذہن میں راسخ ہو گیا ہوگا کہ آخرت کی اتنی محبت دل میں پیدا ہو جائے, اتنی محبت پیدا ہو جائے کہ ذرا ایسا لگے کہ نا اس سے تو میری آخرت بگڑے گی تو اسے چھوڑ سکتا ہو, آخرت کی خاطر دنیا کی ہر چیز کو چھوڑ سکتا ہو. اگر آخرت کی خاطر دنیا کو نہیں چھوڑ سکتا تو یہ دنیا دار ہے, ابھی پورا دیندار نہیں بنا ہوا ہے. اللہ تعالیٰ شانو ہمیں عمل کی توفیق عطا فرماوے, اللہ تعالیٰ مرحومین کی مغفرت فرماوے, اللہ تعالیٰ بیماروں کو شفا عطا فرماوے, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرماوے. آپ سب حضرات کو جو یہاں آئے ہوئے ہیں, آتے رہتے ہیں, اور جو گھروں میں سنتے ہیں, جہاں جہاں تک سنتے ہیں, کسی مجبوری کی وجہ سے جو سن نہیں پاتے, مگر جو چاہتے ہیں کہ سنیں اور چاہتے ہیں کہ عملی زندگی اپنائیں, اللہ تعالیٰ شانہ سب کی خوب مدد فرماوے اور سب کو علم میں برکت دے, صحیح سمجھ میں برکت دے, اور اللہ تعالیٰ عمل کے جذبے میں برکت دے, عمل کو آسان فرماوے, نفس اور شیطان سے بچائے, اور بہتر سے بہتر اعمال کروا کر رجال آخرت میں سے بنائے, اور رجال دنیا میں سے ہمیں نکال دے, اور رجال دنیا میں سے بننے سے اور رجال دنیا میں رہنے سے ہماری حفاظت فرماوے, اور اللہ تعالیٰ ان لذتوں کو ہمیں ان لذتوں کو چھڑوا دے جو آخرت میں مضر اور نقصان دہ ہے, اور ہمیں اللہ تعالیٰ شانو آخرت کی ساری لذتیں عطا فرماوے, اور ان لذتوں میں سب سے بڑی لذت جو ہے وہ حق تعالیٰ شانو کا دیدار ہے, وہ اللہ ہم سب کو نصیب کرے, اور اللہ تعالیٰ جس طرح ہم ہر ہفتے یہاں آ کر کے اس طرح بیٹھتے ہیں, اللہ تعالیٰ ہم سب کو عمر طویل نصیب کرے, بار بار لاتا رہے, اس کی محبت کے لیے کوشش کرواتا رہے, جنت میں بھی ہم سب کو اسی طرح جمع فرماوے. واخر دعوانا ان الحمد للہ رب العالمین, وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. بھائی آپ میں سے اکثر حضرات کو معلوم ہو چکا ہے, لیکن ہو سکتا ہے کہ حضرت جیسے حضرات کو معلوم نہ ہو, تو ان کی دعاؤں کی غرض سے, نیک لوگوں کی دعاؤں کی غرض سے عرض کر دوں کہ ہمارے چچا کا انڈیا میں انتقال ہو گیا ہے, ہمارے سب پھوپھیاں بھی چلی گئی ہیں, سب بھائی بھی چلے گئے, ان کے صرف یہ اخیری رہ گئے تھے, تو ان کے لیے مغفرت کی دعا بھی کیجیے, ایصال ثواب بھی کیجیے, ہمارے خاندان کے جتنے لوگ جا چکے ہیں سب کے لیے دعا کیجیے. اور آج حسن اتفاق سے ہمارے ڈاکٹر یوسف دلال صاحب کے چچا کا بھی انتقال ہو گیا, تو ان کے لیے بھی دعا کیجیے. دیکھو نا, یہ اللہ کو کوئی نیکی پسند آتی ہے تو ایسے اسباب پیدا کر دیتے ہیں کہ ہمارے چچا کا ہم اعلان کرنے والے تھے, ان کا آج ٹیکسٹ آیا, ان کے چچا بھی اسی وقت انتقال کر گئے, تو یہ دونوں کا اعلان ہو گیا. یہ کوئی نیکی پسند آ جاتی ہے کہ اللہ تعالیٰ شانو, تو ان کی بھی دیکھو ساتھ میں ان کے لیے بھی دعا ہو گئی. اور تمام مرحومین کے لیے دعا کیجیے, تمام مرحومین کے لیے دعا کیجیے. ہمارے امجد بھائی کی اہلیہ کا بھی انتقال ہوا ہے اس ہفتے, ہمارے ڈاکٹر عامر صاحب کے والد کا بھی انتقال ہوا ہے, اور بھی کچھ لوگوں کا انتقال ہوا ہے. ہمارے سلیمان بھائی قاضی ہیں بولٹن میں, وہ اور ان کی اہلیہ دونوں بہت بیمار ہیں. اور انڈیا میں مولانا یوسف ٹنکاروی صاحب کافی بیمار ہیں, فلاح دارین کے استاد حدیث ہیں, حضرت شیخ یونس صاحب کے خلیفہ ہیں, اور ہمارے گجرات اور انڈیا کے ممتاز علماء کرام میں سے ہیں. ایسے لوگ میرے بھائیوں جب بیمار ہوتے ہیں نا, تو مجھے تو بہت تکلیف ہوتی ہے, ایک خوف ہوتا ہے کہ اچھے لوگ دنیا سے چلے جائیں گے تو دنیا کا کیا ہوگا. اس لیے اہل اللہ کی عمر طویل ہو, بہت اچھا عمر طویل ہو. حضرت پروگرام میں تشریف لاتے ہیں, ان کو میرے پروگرام کی کوئی ضرورت نہیں ہے, میری نصیحت کی کوئی ضرورت نہیں ہے, یہ تو میرے بڑے ہیں, لیکن جب یہ تشریف لاتے ہیں تو میں بہت خوش ہوتا ہوں. میں ایسا سمجھتا ہوں کہ حضرت تشریف فرما ہے, حضرت کی وجود کی برکت سے اللہ تعالیٰ میرے اوپر فیضان فرمائیں گے. بڑوں کا وجود بہت بہت اہم, بڑوں کا وجود, جتنے بھی ہمارے بڑے ہیں تو ان کے لیے, بڑے لوگوں کے لیے دعا بھی کرو, مشائخ اکابر علماء دعا بھی کرو, اور ان سے خوب فائدہ اٹھا لو. اس لیے کہ دیکھو کتنے اٹھ گئے, ابھی جو اندازہ ہوا ہے وہ یہ کہ ہمارے دیوبندی حلقے کے پوری دنیا میں جو اہم اہم علماء ہیں ان میں سے 300 کا انتقال ہو گیا ہے 6 مہینوں میں, 300 بڑے بڑے علماء چلے گئے. یہ ہمیں اصل میں چونکہ دین سے اتنی واقفیت نہیں نا, اس لیے ہم ایسا سمجھتے نہیں ہیں. اس کی میں ایک مثال دے کر کے آپ کو سمجھا دوں کہ ہمارے لیسٹر کے اندر 300 ڈاکٹر ہوں, 300 ڈاکٹر, اور ان 300 میں سے 100 ڈاکٹر جو ہے وہ بہت ایکسپرٹیز رکھتے ہوں, ان 100 میں سے اگر 50 کا انتقال ہو جائے تو हैं, सब फिक्र में पड़ जाएंगे कि यार अगर ये बाकी 50 भी चले गए तो इलाज किससे करवाएंगे। तो अगर दीन की समझ होती है ना तो अल्लाह वालों के उठने की फिक्र होती है। जो दीन की समझ रखने वाले होते हैं, जब किसी बड़े आलिम के इंतकाल की खबर सुनते हैं तो शागिर्द होते हैं वो अपने उस्ताद के बारे में सोचते हैं कि ये अल्लाह इनको मत उठाना। जो मुरीद होते हैं वो अपने शेख के बारे में सोचते हैं कि ये अल्लाह हमारे शेख को मत उठाना। तो सब मशाइख के लिए दुआ करो अल्लाह, और तमाम मरहूमिन के लिए कि अल्लाह सबकी, भाई हमारी दुआ की वजह से वो कब्र में अगर खुश हो जाए तो हमारा किया जाता है। इसलिए सबके लिए दुआ भी हो और बीमारों के लिए भी दुआ हो, और खुद की मौत की तैयारी करो। अल्लाह ताला अमल की तौफीक दे। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वल आकिबतु लिल मुत्तकीन वस्सलातु वस्सलाम अला रसूलिह सय्यदिना व मौलाना मुहम्मद व अला आलिह व असहाबिह अजमईन। रब्बना ظلمना अनफुसना व इन लम तगफिर लना व तरहमना लनकूनन मिनल खासिरीन। ربنا اغفر لنا وتب علينا انك انت التواب الرحيم يا مصرف القلوب صرف قلوبنا على طاعتك يا مقلب القلوب ثبت قلوبنا على دينك اللهم احفظنا من كل بلاء الدنيا وعذاب الاخره اللهم آت نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها اللهم اصلح لنا شاننا كله ولا تكلنا الى انفسنا طرفه عين ولا تنزع منا صالح ما اعطيتنا اللهم وفقنا لما تحب وترضى واجعل اخرتنا خيرا من الاولى اللهم زيننا بزينه الايمان واجعلنا هداة مهتدين اللهم رب ارحمهما كما ربياني صغيرا اللهم اجعل حركاتنا وسكناتنا كلها في محبتك وتقواك اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهدق عنا سترك ولا تجعلنا من الغافلين اللهم اجعل وساوس قلوبنا خشيتك وذكرك واجعل همتنا وهوانا فيما تحب وترضى اللهم اشف مرضانا وارحم موتانا اللهم انا نسالك حسن الختام والعفو عما سلف وكان يا حي يا قيوم برحمتك نستغيث اللهم انا نعوذ بك من الجنون والجذام والبرس وسيء الاسقام اللهم انا نعوذ بك من الجنون والجذام والبرس وسيء الاسقام اللهم انا نعوذ بك من الجنون والجذام والبرس وكورونا فيروس وسيء الاسقام اللهم ارفع عنا هذا الوباء اللهم ارفع عنا هذا الوباء اللهم ارفع عنا هذا الوباء ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين آمين.